يا علي مدد. الوعظ رائے ابو علی مشنری، وعظ نمبر 559.
My wise in the morning in Northwest Jamaat Khana of London. Ya Ali Madad, Satgur kahre दिल माहे देवल पूजिए अने दिल माहे देव द्वार दिल माहे साया आपे वसे अने दिल माहे आपे दीदार रे भाई दिल माहे आपे दीदार मौलाना हाजर इमाम प्रसल बात को सॉरी मोमेंट हम लोग इस्माइली हैं कभी बैठ के एकांत में बैठ के कोई खलल ना होवे कोई उसके अंदर डिस्टर्बेंस ना होवे अपने दिल में सोचना चाहिए कि मैं दुनिया में क्यों आया. आदमी को अपने जीवन का स्टॉक लेना चाहिए. हम जिस तरह से अपने बिजनेस का स्टॉक लेते हैं हर साल हर महीने कितना माल है कितना आया कितना गया हमारी जिंदगी का भी कुछ स्टॉक है और वो स्टॉक है हमारे गुनाह हमारी नेकियां. हम इंसान हैं इंटेलिजेंट है खुदा ने हमें बख्शिशें दी हैं और इन बख्शिशों में सबसे बड़ी बख्शिश जो इंसान के पास है तो वो उसकी सोच विचार है. हम जिसको इंग्लिश में नॉर्मली इंटेलिजेंस कहते हैं इंसान सोचने वाला जानवर है. जानवरों के अंदर सोच विचार नहीं लेकिन इंसान में है और अपना राइट रॉन्ग समझता है. पीरों के ज्ञान के अंदर हमें इस किस्म की बहुत सी बातें मिलती हैं. अब मैं जो ये आपको कह रहा हूं कि हमें बैठ के सोचना चाहिए तो पीर के ज्ञान के आधार से आपको बोलता हूं कहो रे जीव तमें. पीर सदरुद्दीन कहते हैं कहो रे जीव तमें किस कारण आया जी मुझे बताओ. फिर कहते हैं कि तुम इस दुनिया में क्यों आए तो हमें पता लगेगा कि हम दुनिया में आए नहीं हैं भेजे गए. किसी भी इंसान को पूछो कि तुम्हें पैदा होने से पहले पूछा गया था कि तुम हमको जन्म देवे बिल्कुल नहीं. ना हमें इस दुनिया में आने के लिए पूछा गया और ना हमें पूछा जाएगा कि तुम्हें मरना है. ये जन्म और मौत दोनों हमारे हाथ में नहीं है. आप एक डोरा लो एक सिरा इधर से पकड़ो स्ट्रेच करो. अगर ये दो स्ट्रेच आपके हाथ में है तो ये सारा डोरा आपके कब्जे में है. हमारी जिंदगी के ये दो जो छेड़े हैं पैदाइश और जो मौत है तो इसके दरमियान में बाकी क्या है कि जो हमारे हाथ में है. फिर भी हमको खुदा ताला ने थोड़ी इजाजत दी है कि अगर इसको स्ट्रेच किया है तो सीधा है ذرا اس کو نزدیک لیا تو ڈھیلا ہو جائے گا, یہ ڈورا ڈھیلا ہو جائے گا, ادھر سے یا ادھر سے گر جائے گا, اور زیادہ نزدیک رہ جائے گا تو لوپ بن جائے گی. خدا نے ہمیں جو عقل دی ہے اس کے اندر سے بہت سی چیزیں ہم نکال سکتے ہیں, سوچ سکتے ہیں, اور یہ ہمیں ضرور جاننا چاہیے. ہر وہ آدمی کہ جو خدا کو مانتا ہے, ہندو, مسلمان, عیسائی, بدھسٹ وغیرہ, جو کہ بدھسٹ خدا کو نہیں مانتے, سوری میں نے خام خواہ نام لے لیا, جین بھی خدا کو نہیں مانتے, لیکن باقی تمام مذہب جو خدا کو مانتے ہیں وہ یہ بات بھی مانتے ہیں کہ ہم کو مرنا ہے. مگر وہ لوگ کے جو خدا کو نہیں مانتے وہ بھی موت کو مانتے ہیں. موت ہے وہ یونیورسل چیز ہے. خدا کو نہ ماننے والے بھی موت کو مانتے ہیں. یہ ایک ایسی چیز ہے خدا نے انسان کو دی ہوئی کہ جس کے لیے انسان اگر سوچے کہ مجھے اس دنیا میں سے ایک دن تو چلے جانا ہے, یہ میرا ٹیمپرری ابورڈ ہے, اس چیز سے پھر ہم کو کیا پتا لگتا ہے کہ مجھے جانا تو ہے, تو پھر اس دنیا کی ہائے ہوئے کیوں, کیوں میں اپنی ساری زندگی خراب کر رہا ہوں اس چیز کے لیے کہ جو میرے پاس ہمیشہ رہنے والی نہیں ہے. پیر کے ایک اور گنان کے اندر ایک بڑے اچھے طریقے سے یہی بات سمجھائی گئی ہے. یہ کہتے ہیں کہ جس جگہ تم کو رہنا ہی نہیں اس جگہ دل لگانے کی بات کیا ہے. میں چار دن ہوئے لندن میں آیا, آج میرا سفر ہے, میں افریقہ جا رہا ہوں. مجھے تو پتا نا کہ آج مجھے جانا ہے, تو اگر آج کوئی آدمی مجھے یہ کہے کہ ایسا کرو تیسا کرو, گھومنے جائیں گے, پھرنے جائیں گے, تو میں کہوں گا سوری, فلانے ٹائم پہ میری فلائٹ ہے, میں اس کی بات قبول کرنے کو تیار نہیں, اس لیے نہیں کہ مجھے جانا ہے. اگر انسان کو یہ خیال رہے کہ مجھے ایک دن مرنا ہے تو اس کے دل کے اندر نرمی پیدا ہوتی, سافٹنیس پیدا ہوتی ہے. موت کی سمجھ آنے سے انسان کے دل کے اندر تیاگ کی, تیاگ یعنی کسی چیز سے رینونسیٹ ہونا, انگلش میں جو لفظ ہے نا رینونسیشن, کسی چیز کو چھوڑ دینا. جیسے کہ کسی آدمی نے شراب چھوڑ دی, کسی نے جوا چھوڑ دیا, لچائی بدماشی چھوڑ دی, اس طرح سے ہمارا دل اگر یہ ہمیں یاد ہوئے کہ مجھے مرنا ہے تو موت کی کہ جو کانشسنس ہے اس سے ہمارا دل سافٹ ہوتا ہے. ایک بات ہمیں ضرور یاد رکھنی چاہیے کہ موت کا کوئی ٹائم نہیں, ایسا لازم نہیں کہ آدمی 50 برس کا ہی مرے گا, ایسا لازم نہیں کہ 100 برس ہو کے پھر ہی مرے گا. ارے ماں کے پیٹ میں سے مرے ہوئے بچے پیدا ہوتے ہیں. یہ جو موت کی کانسیپٹ ہے اور موت کی فلسفی ہے ہر آدمی کو سمجھنی چاہیے, اس لیے کہ عبادت کا یہ ایک بہت امپورٹنٹ کمپوننٹ ہے, انڈرسٹینڈنگ آف موت. میری ایک وائز ہے, میں نے ٹورنٹو کے ایئر ویز جماعت خانے میں کی تھی 85-86 میں. میں نے اس میں جماعت کو یہ بتایا, میری وائز کا ٹائٹل تھا پروسیس آف ڈیتھ, موت کس طرح آتی ہے. ایسا نہیں ہے کہ ہارٹ بند ہو گیا مر گیا, نہیں, وہ تو بہت لمبا پروسیس ہے. ہارٹ بند ہونے سے کوئی آدمی مر نہیں جاتا, نہیں, اس کا جیو اندر ہے. ہارٹ بند ہو گیا, باہر کا کنیکشن ٹوٹ گیا بس, لیکن جیو ابھی تک اس کے اندر ہے. ایسا بھی ہوا ہے کہ انسان کے اندر سرٹیفائیڈ ہو گیا, ڈاکٹر نے کہہ دیا کہ اس کی پیتھولوجیکل ڈیتھ ہو گئی, لیکن اندر جیو ہے, کچھ عرصے کے بعد وہ پھر ریوائیو ہوتا ہے. بہت برس ہوئے, آپ میں سے جو دارالسلام والے ہیں ان کو پتا ہوگا, ہمارے دارالسلام کے مین جماعت خانے کے پاس ہی ودھوا آشرم ہے, ویڈو ہاؤس ہے. اس میں ایک بوڑھی بائی بہت بڑی عمر کی گزر گئی, کوئی اس کا والی وارث نہ تھا جماعت کے سوائے, سرٹیفائی کر دیا, بائیاں آ گئیں, اس کو نہلایا دھلایا, کفن دیا, چلو جی جنازہ اٹھایا, قبرستان لے گئے. یہ سارے بات کو لگ بھگ 24 گھنٹے نکل گئے. وہ گزر گئی اور قبرستان پہنچایا, اس کو 24 گھنٹے نکل گئے. مکھی کیشو جی کرسن کا زمانہ تھا, یہ میں بات کرتا ہوں 1949 یا 50 کے. اس وقت دار السلام کا جو قبرستان تھا وہ کنارے دریا کے سامنے ہی تھا. چلو قبر میں بھائی کو اتارا گیا, 3-4 لڑکے ساتھ تھے اندر. ایک لڑکا زور سے چلایا مکھی صاحب کی جھیری آئی. اس کا پاؤں ہلا, پھر جب منہ کھول کے دیکھا تو آنکھیں کھلی ہیں, آؤں کدھر آئی یہاں. ارے قبر میں اتارا گیا ہے, اگر کبھی 1 یا 2 منٹ نکل جاتے تو مٹی ڈالنے والے تھے بچے. پاؤں ہلا, وہ چلایا, منہ کھولا, آؤں کدھر آئی یہاں. آنکھیں پٹ پٹانے لگی, باہر نکالے, واپس لے کے آئے, 6 مہینے اور جیوی. اب یہ جو موت ہے نا, وہ بڑی روحانی چیز ہے. عام طور پہ ہم لوگ موت کا نام سنتے ڈرتے ہیں. موت کوئی ڈرنے کی چیز نہیں ہے. موت تو ایک نیکسٹ مسافری کی چالو کرنے کا ایک رستہ ہے. اور یہ موت کا خیال, موت کا پروسیس, موت کی فلسفی ہمیں بیت الخیال میں کام آتی ہے. موت کیا ہے؟ اس دنیا میں سے ہم دوسری دنیا میں جاتے ہیں, اور وہ لوگ کے جو عبادت کرتے ہیں, جو لوگ کے خدا کو یاد کرتے ہیں, جو لوگ ان چیزوں کو سمجھتے ہیں, ان کے دل کے اندر روشنی ہوتی ہے. غم, فکر, ڈر, بھے, خوف, ایسی کوئی چیز نہیں ہوتی ان کے دل. مولانا سلطان محمد شاہ زادہ فرماتے ہیں, ہمارا جو مومن ہے وہ مستانہ سی کی طرح ایک بڑا زبردست لائن ہے, سارے جنگل کا کنگ بادشاہ, اس کو کسی کا خوف ہے, اس کو کوئی ڈر نہیں. مومن ایسا ہی دنیا میں گھومتا ہے. حقیقت میں مومن جو ہے وہ زمین آسمان کو اپنا سمجھتا ہے, وہ دنیا کو اپنی سمجھتا ہے, وہ آسمان کو اپنا سمجھتا ہے. چاند, سورج, ستارے, خدا نے جو چیزیں بنائی ہوئی ہیں وہ یہ سمجھتا ہے کہ یہ میری ہیں. جس طرح سے ایک بچہ اپنے باپ کی ملکت کو خود کی ملکت مانتا ہے, ایسا ہی مومن جو ہے وہ ساری خدائی کو اپنی ملکت مانتا ہے. اور سچ بات ہے, یہ خدا کے یہ جو بندے ہیں ان کو دنیا کی چھوٹی چھوٹی رمکڑے کی طرح, کھلونوں کی طرح چیزیں پسند نہیں. چھوٹا بچہ ہے, اس کو کھلونے دو, وہ راضی ہو جائے گا. یہی بیٹا 24-25 برس کا جوان بن گیا, اب اس کو ایک کھلونا دو تو سمجھے گا میری مسخری کرتے ہیں. انسان جب روحانی حالت کے اندر جوان بن جاتا ہے, سمجھدار ہو جاتا ہے, فرشتے اس کو سجدہ کرتے ہیں. جتنے بھی سیلیسٹریل باڈیز ہیں آسمان زمین کے اندر, جو قدرت کی چیزیں ہیں, وہ اس کو سلام کرتی ہیں. اور گنان میں ہے کہ تینے دیو لوگ پرنام کرے, یعنی فرشتوں کا جو عالم ہے اس مومن کو سلام کرتے ہیں اور فرشتے اترتے ہیں. ہمارا جو یہ اسماعیلی طریقہ ہے اسلام کے اندر یونیک طریقہ ہے. ہم صوفی ہیں لیکن صوفی کہلاتے نہیں. اس لیے نہیں کہلاتے کہ صوفیوں کا جو ظاہری سسٹم ہے ہم اس پہ نہیں چلتے, لیکن صوفیوں کا جو انٹرنل سسٹم ہے وہ ہمارا ہے. اور حقیقت میں صوفیزم مولا مرتضی علی سے چلا. ابھی کا جو اسلام کے اندر جو مانا گیا صوفی طریقہ وغیرہ, سچ پوچھو تو ہر نبی کے زمانے میں صوفی پن تھا. اس کو بولتے ہیں مسٹکس. جو صوفی لوگ ہوتے ہیں ان کو عام طور پہ یوں کہا جاتا ہے کہ رموس, ریاض, نیاز. یہاں نیاز کا مطلب یہ نیاز نہیں, یہاں نیاز کا مطلب ہے مہربانی خدا کی. تو یہ جو طریقے ہیں صوفی طریقے ہیں وہ ساری دنیا میں موجود ہیں اور ہر مذہب کے اندر کسی نہ کسی طریقے سے ہے, لیکن ہمارے طریقے میں ڈفرنس یہ ہے عام صوفی جو ہے وہ دنیا کے اندر اس طرح رہتے ہیں کہ جیسے اکیلے رہتے ہیں، اچھے کپڑے نہیں پہنتے، گرمی سردی کا خیال نہیں رکھتے، غربت میں غریبی میں رہتے ہیں، اپنے ہاتھ کا کمایا ہوا کھاتے ہیں لیکن مست ہیں. ہمارے طریقے کے اندر ڈفرینس یہ ہے کہ ہم دنیا اور دین دونوں کو ساتھ رکھتے ہیں، لیکن دل ہمارا اپنے مولا کے ساتھ رہتا ہے. دست بکار یعنی ہاتھ سے ہم کام کرتے ہیں، دل بیار ہاتھ سے ہم کام کرتے ہیں، دل یار کے ساتھ لگا ہوا ہے. ہمارا طریقہ یہ ہے کہ ہم دنیا کے اندر دولت بھی کماتے ہیں، غریب بھی بنتے ہیں، امیر بھی بنتے ہیں، یہ چیزیں ہمارے دل پہ اثر نہیں کرتی. اچھا کھانا ملا ہے تو بھی آمین، کبھی سوکھی روٹی مل گئی ہے تو بھی آمین، یہ ہمارا طریقہ ہے. اس کو غنا کہتے ہیں. غنا کا مطلب یہ ہے بے پرواہی، کیئر لیسنس. یہاں کیئر لیسنس کا مطلب یہ نہیں کہ ایک آدمی کو ریسپانسبلٹی دی گئی اور وہ اس کو بھلا دے وے، ناٹ دیٹ کیئر لیسنس. یہاں کیئر لیسنس کا مطلب ہے کیئر فری، پرواہ نہیں، ملا تو ملا نہیں تو نہیں ملا. صوفی پن کا ایک بڑا اچھا طریقہ پیر گنان میں پیشمس کہتے ہیں کہ آوے تو روزی نہیں تو روزہ، ایسا ایسا دھیان میرے شاس و دھرنا، یہ صوفی پنا ہمارا ہے. مال مل گیا مغرور نہیں ہوئے، غریب بیٹھے ہیں تو شکایت نہیں کی، جس حالت میں خدا نے رکھا ہے تو پیر کے وہ گنان میں کہ سوامی را جو راکھے تھے میں رہی ہیں، یہ حالت صوفی پن کی ہے. اور ہمارا یہ جو طریقہ اسماعیلی مذہب کا جو ہے، یہ دنیا اور دین دونوں کو ساتھ چلاتا ہے، کیونکہ دنیا خدا نے بنائی ہے، اس کے اندر نیکسٹ جنریشنز بھی آتی ہیں، ان کے لیے بھی ہمیں انتظام کرنا ہے، اس لیے ہمیں کمائی بھی کرنی چاہیے. مومن سچا اسماعیلی کمائی کرتا ہے، مالدار بنتا ہے، دسون دیتا ہے، مغرور نہیں بنتا، دل میں کوئی حسد نہیں، ویر نہیں. اگر کچھ خدا نخواستہ نقصان ہو گیا تو دل جلاتا نہیں، اچانک سے نقصان ہو گیا ہو گیا. اس طریقے سے اپنی زندگی کو گزارنے کے لیے ہمیں آرام سے بیٹھ کے سوچنا چاہیے، کیا میں اسماعیلی مذہب کے طریقے کے اوپر سچا ہوں؟ کیا میں پرومس کرتا ہوں تو میں پالتا ہوں؟ کیا میں دسوندی ہوں؟ کیا میں دعا برابر پڑھتا ہوں؟ کیا میرے دل میں حسد ہے؟ ان تمام چیزوں کا اپنے دل کو ٹٹولو کہ سچا اسماعیلی کون ہے. نیاز پیے، پیالیاں بھر بھر کے پی ساری زندگی پیتے رہے. نیاز علی شاہ ماں باپ فرماتے ہیں، کاڈی بولنے کے جماعت خانے میں مولانا علی شاہ پیر کے جومے میں تھے. اس وقت جب وہ پیر کے جومے میں تھے تو جماعت خانے میں یوں ہی آ جاتے تھے کہے بغیر. اس لیے مکھی کمڑیا کے بیچ میں، ایک سائڈ میں مکھی، رائٹ سائڈ میں، لیفٹ سائڈ میں کمڑیا، بیچ میں کرسی پڑی رہتی تھی. اور علی شاہ ماں باپ بہت دفعہ اس طرح بھی آئے ہیں کہ جماعت دعا پڑھ رہی ہے اور مولانا علی شاہ پیری جومے کے اندر جماعت خانے میں انٹر ہوئے تو آ کے زمین پہ بیٹھ جاتے تھے جماعت کے ساتھ. جب دعا پوری ہو جاتی تھی اٹھ کے پھر کرسی پہ بیٹھتے تھے. اور ایسا بھی ہوا ہے کہ جماعت کے ساتھ پیر علی شاہ ماں باپ نے خود نے دعا پڑھائی ہے، لیڈ کی ہے دعا، جونی دعا. اگر آپ میں سے کوئی بڑی عمر کے لوگ بیٹھے ہیں، کچھ پرانی دعا تھی تو وہ تقصیدار بندہ سر تو پا گنے گھر یاشا تو بخشیے بخشن ہر، دعا تو پیر پڑھے بندو وینتی کرے. دعا پڑھانا پیر کا کام ہے اور علی شاہ ماں باپ دعا پڑھایا کرتے تھے. وہ آدمی جو بیٹھ کے دعا پڑھاتا ہے وہ اس وقت پیر کے جومے میں ہے، یعنی پیری جگہ پہ بیٹھا ہے. مکھی نے امر دے دیا، اب امر اس آدمی کے پاس ہے کہ جو دعا پڑھا رہا ہے، مکھی بھی اس کو فالو کرتے ہیں. ہمارا سارا اسٹرکچر سمجھنے جیسا ہے، امر کے اوپر ہے. تو علی شاہ ماں باپ آئے، اس دن نیاز کا دن تھا. وہ زمانے میں جمعرات کو نیاز نکلتی تھی، تھرسڈے نائٹ. حقیقت ایسا سچا یہی ہے کہ نائٹ بٹوین تھرسڈے اینڈ فرائیڈے، وہ دن جمعے کی رات ہے، اس دن حقیقت میں نیاز ہوتا ہے. مجھے پتہ نہیں ہے کہ یہ جمعہ کب سے چالو ہوا، میری شاید میری پیدائش کے پہلے ہوا ہوگا، لیکن ہمارے مذہب کے طریقے جو ہمیں گنانوں میں سے ملتے ہیں، فرمان ملتے ہیں، نیاز کا جو دن ہے وہ جمعرات ہے. anyway, مولانا علی شاہ ماں باپ آئے، کرسی پہ بیٹھے، فرمان کیے، سٹوریز بھی سنایا کرتے تھے. ایسی ایسی سٹوریز سناتے ہیں کہ آدمی کبھی، میں آپ کو کچھ ایسی سٹوریز ہیں کہ میں بیان کروں تو رو پڑوں. علی شاہ ماں باپ کے فرامین جو ہیں اس طرح سے بہت سمجھنے جیسے ہیں. مولانا علی شاہ ماں باپ نے ایک پیالی اٹھائی، جماعت کو کہتے ہیں، ہے جماعت، یہ نور ہے، یعنی نیاز جو ہے وہ نور ہے، اس لیے گنانوں میں بھی لکھا ہے کہ نور پیو. نیاز نور ہے. مولانا علی شاہ کہتے ہیں کہ اگر تم اس کو سچے ایمان کے ساتھ ہاتھ میں رکھ کے پہاڑ کو کہو کہ میرے پاس آ جا، تو واللہ ماؤنٹین چل کے تمہارے پاس آئے گا. یہ نیاز ایسا ہے کہ جس کا دل کالا ہے، اگر اس میں ایمان پیدا ہو جائے تو نیاز پینے سے اس کا دل سفید ہو جائے، کیونکہ یہ نور ہے. اور یہ امام خود اپنے ہاتھ سے بنا کے ہمیں دیتا ہے. تو نور پینے سے ہمارے اندر نور پیدا ہوتا ہے. یہ تمام چیزیں جو میں آپ کو کہہ رہا ہوں، وہ اسی جگہ پہ آتا ہوں واپس، کہ ہم کو بیٹھ کے سوچنا چاہیے. سوچ بچار سے یہ چیزیں سمجھ میں آتی ہیں. مولانا علی شاہ ماں باپ کے اس فرمان کے ساتھ کہ نیاز ہے وہ نور ہے، اور نیاز اگر پیو سچے دل سے تو دل سفید ہو جاتے ہیں. یہاں دل سفید ہونے کا مطلب کیا؟ بدیاں برائیاں نکل جاتی ہیں. یہ پاک کرنے جیسی چیز ہے. مشنریوں کی مہمانی تھی، مولانا امام سلطان محمد شاد تار بیٹھا ہے، لہریں لکھاتا ہے. وہ زمانہ ہے، کبھی یاد کرتا ہوں تو دل بھر آتا ہے. ہر سال مولا آتے تھے، مشنریوں کی مہمانی ہوتی تھی، ہم کو ایک ایک کو پوچھے، باتیں کرے، ہدایت کرے، واعظ کے طریقے بتائے، جماعتوں کی حالت پوچھے، جماعتوں کے لیے فرمان کرے. ہمارے ایک مشنری کھڑے ہوئے، جعفر علی ابجو، اس نے چار پانچ کتابیں لکھی ہیں. بھلوانی بھنڈول کا وہ رائٹر تھا، کھڑا ہوا ہاتھ باندھ کے، جعفر کیا بات ہے؟ کہتے، مولا ہمارے مشنریوں کے اندر ایک چھوٹی سی بات چل رہی ہے، آپ ہمیں خلاصہ بتاؤ کیا ہے. مولا بہت سے لوگ جب یہ نیاز کی پیالی ہاتھ میں اٹھاتے ہیں، کیا مانگتے ہیں؟ پاپا نے لمبی لمبی دعائیں مانگتے ہیں اور پیچھے والے لائن کے اندر انتظار کرتے ہیں. یا مولا ہمیں آپ ایسی دعا بتاؤ کہ نیاز پیتے وقت ہم ایسی دعا مانگے کہ ساری دعائیں اس میں آ جائیں. بابا فرمایا، جب بھی تم نیاز کی پیالی اٹھاؤ، بولو یا مولا مجھ کو حقیقتی سمجھ دے، حقیقتی سمجھ دے. میں نے اپنی آواز اسی سے اٹھائی کہ ہمارے اندر جو خدا نے سوچ بچار رکھا ہے، اس سے کام لینا چاہیے. حقیقتی سمجھ اگر آ جائے، سچی سمجھ اگر آ جائے، رائٹ اور رونگ کا فرق آ جائے، برا کیا ہے، گناہ کیا ہے، اگر آ جائے سمجھ اس کی، اچھا کیا ہے، نیکی کیا ہے، اس کی سمجھ آ جائے، ہماری ساری زندگی یہی بدل جائے اور اس کے اندر روحانیت پیدا ہو جائے. روحانیت پیدا کرنا ہی اسماعیلی مذہب کا کام ہے. اسماعیلی مذہب نے یہ طریقہ جو ہے، جس کو ہم بیت الخیال کہتے ہیں، ہم صبح اٹھتے ہیں، تین ساڑھے تین بجے اٹھتے ہیں، کچھ پانی وانی پی کے، ہاتھ منہ دھو کے ہم اپنی عبادت میں بیٹھتے ہیں. یہ فرشتوں کا کام ہے اور ہم سب نے مولا کے پاس جا کے عبادت لی ہے. عبادت والے کو تو ہر وقت دل کھلا رکھنا چاہیے، مولا کے ساتھ اس کا لین دین ہوئے، ڈائیلاگ چلتا رہے سارا دن، یا مولا یہ بات آ گئی، میں کچھ منجھا گیا ہوں، گھبرا گیا ہوں، مجھے رستہ بتا، वो आपको रास्ता बताएगा, या मौला मेरे लिए क्या अच्छा है वो तू बेहतर जानता है मुझे बता, आप उसके साथ सारा दिन बातें करो। और इस तरह बातें करते 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 मैं आपको सच कहता हूं, एक ऐसा दिन आएगा कि आप उसकी आवाज सुनोगे इन कानों से, अंतर के कानों से नहीं, जाहिर के कानों से भी आप आवाज सुन सकोगे, और आपको ऐसा होगा क्या मौला इधर बैठा है, उसके साथ ताल्लुक पैदा करो। रूमी कहता है कि अल्लाह अल्लाह मी कुनी, अल्लाह अल्लाह करते रहो, अल्लाह भी शवि अल्लाह बन जाओगे। फिर कसम खाता है ई सुखन हक, मैं तुमको सच कहता हूं वल्लाह अल्लाह भी शवि, सचमुच खुदा की कसम तुम खुदा बन जाओगे। यहां खुदा बन जाने का मकसद क्या है, हम खुदा तो नहीं बन सकते क्योंकि हमारा बदन जो है मेटीरियल है, लेकिन खुदा के साथ ऐसा ताल्लुक पैदा हो जाएगा कि उठते बैठते उसी की याद में रहेंगे। अब ऐसा आदमी कि जो हर वक्त मौला के साथ ताल्लुक रखा है वो झूठ बोलेगा, बदनजरी करेगा, किसी का माल खाएगा, गुनाह करेगा। मौलाना सुल्तान मुहम्मद कहते हैं तुम्हारी माँ बैठी है, माँ के बैठे हुए तुम कुछ बुरा काम करोगे? तो ये तरीके हैं, दिल माय देवल पूछिए, अपनी सोच विचार, यहां दिल से मतलब ये पंप नहीं जो अंदर चल रहा है, यहां दिल से मुराद इंसान का माइंड है। दिल माय देवल पूछिए, माइंड जो है वो तुम्हारे लिए पीर कहते हैं मंदिर है, वो जमात खाना है। हमारा दिल खुदा के नूर से भरा हुआ है, इबादत जो है वो ये रास्ते की है जो इस्माइलियों को मौलाना हजरत इमाम ने रहम करके बख्शिश दी है। दिनदारो इस चीज का लाभ उठाओ कि जिसको हम बैतुल ख्याल कहते हैं। वल्ला बिल्ला आप दुनिया के अंदर कभी भी गमगीन नहीं होगे, उदास नहीं होगे, फ्रस्ट्रेट नहीं होगे, आपको दुनिया में कोई गम लगेगा ही नहीं। मौलाना हजरत इमाम के फरमान में है तुम्हें प्रॉब्लम्स आएंगी, तुम्हें दुख मिलेंगे, लेकिन तुम दुखी नहीं बनोगे। ये इबादत के तरीके हैं, लेकिन हर रोज इबादत होनी चाहिए, सच्चे दिल से इबादत होनी चाहिए। एक घंटा जो इबादत का है 23 आवर्स उसका ध्यान रखो कि मैंने सुबह इबादत की है, मेरे से ऐसा काम ना हो जाए कि रात की मेरी इबादत टूट जावे। बदियां बुराइयां गुनाह हम सब जानते हैं कि क्या चीज अच्छी है क्या बुरी है, मगर हम लोग टेम्पटेड हो जाते हैं और दुनिया के मोह माया में फंस जाते हैं, इसलिए हम फिर नुकसान उठाते हैं। मौलाना हज़रत इमाम का जो दीदार है वो आपके दिलों के अंदर मौजूद है। मौला आपको सुखी आबाद रखे, ईमान की सलामती देवे, हकीकती समझ देवे, बदियों बुराइयों से गुनाह से बचावे। मौला आपको अपना फरमान बरदार बनावे, वफादार बनावे। मौला रूहानी बख्शिश देवे, मौला हिम्मत और ताकत देवे, आफत बलाए दूर करे, मौला नेक उम्मीदें पूरी करे, सेहत और तंदुरुस्ती देवे, आला औलाद रोजी रिजक में मौला बरकत देवे, दीन और दुनिया में पनाह देवे, दीन और दुनिया की नेक उम्मीदें पूरी करे, सुखी आबाद बना। सेकंड सेशन आफ्टर रिफ्रेशमेंट। याली मदद मुखी साहब रजाए अदा मेरे, मैंने आपको आवाज तो की है लेकिन कुछ बातें और भी कहना चाहता हूं। मजहब का कोई एंड नहीं है, खुदा का कोई एंड नहीं, और मजहब खुदा के साथ लगा हुआ है। मजहब जो है वो इंसान को इतना सुख देता है कि इंसान को पता नहीं इस बात का, दुनिया की मोह में ममता में टेम्पटेशन में हम लोग मजहब को भूल जाते हैं, और मजहब चखा नहीं इसके लिए उसके स्वाद का पता नहीं, लेकिन अगर मजहब चखा जाए वंस टेस्टेड तो इंसान फिर सब कुछ कुर्बान कर देता है मजहब के लिए। इमाम सुल्तान मोहम्मद सदातार ने एक छोटी सी स्टोरी बनाई और बड़ी समझने जैसी चीज है। उस वक्त मौला की उम्र 10-12 साल की थी और आपको पता है 8 वर्ष की उम्र में मौलाना सुल्तान मोहम्मद सदातार इमामत पे आए। उस वक्त की फोटो देखो, तख्त नशीनी की फोटो, टोपी पहन के लड़के के रूप में बैठा है और आजू बाजू में दाढ़ी वाले, पगड़ियों वाले, जब्बे वाले बड़े बड़े बूढ़े खड़े हैं, ये बीच में लड़का इमाम बैठा है। हमारा मजहब कैसा है कि ये सब जब्बे पगड़ियों दाढ़ियों वाले हाथ बांध के खड़े हैं लड़के के सामने, मगर वो लड़का नहीं है, इमाम है। नूर का जो संबंध है वो दुनिया के साथ डायरेक्ट संबंध नहीं है, इनडायरेक्ट है, और इमामत है वो नूर है, पीरी जामा है वो भी नूर है। इन दोनों चीजों को समझने के लिए मैं एक स्टोरी बयान करूं सुल्तान मोहम्मद शाह की स्टोरी से पहले। मौलाना अली शाह 4 बरस इमाम रहे और 1885 अगस्त की 17 को अली शाह माँ बाप गुजर गए और इमाम सुल्तान मोहम्मद शाह तख्त नशीन हुए 17 अगस्त 1885। सुल्तान मोहम्मद शाह 8 वर्ष के थे। उस वक्त अली शाह माँ बाप जब इमाम थे तो पीरी जोमा अपने लड़के को पीर शाहबुद्दीन शाह को दिया। सुल्तान मोहम्मद शाह के बड़े भाई थे पीर शाह का शाहबुद्दीन शाह, और मैं आपको रेकमेंड करता हूं कि उनकी किताब द ट्रू मीनिंग ऑफ रिलीजन, इंग्लिश में ट्रांसलेशन है, असल पर्शियन में है, जरूर पढ़ो। इनकम्प्लीट है क्योंकि शाहबुद्दीन शाह लिखते थे, 75 पेज हुए तो गुजर गए, तो ये किताब जो है वो कंप्लीट नहीं की आपने। मगर इस्माइली मजहब के फंडामेंटल प्रिंसिपल्स बहुत अच्छी तरह समझाए। तो अली शाह माँ बाप की उम्र में, उनकी हयाती में पीर शाहबुद्दीन शाह एक एक्सीडेंट में गुजर गए। तो पीर शाहबुद्दीन शाह के एक लड़के थे, क्योंकि यह इमामत और पीरी जामा जो है डेफिनेटली इमामत जेनरेशन में जाती है, भाई को नहीं जाती, या बेटे को मिले या पोते को मिले जनरेशन में, लेकिन जो पीरी जोमा है वो भाई को जाके वापस आ जाता है या भाई की नस्ल में चले जावे, मगर वो भी वंश परंपरा है। तो पीर शाहबुद्दीन शाह का एक लड़का था आगा अबुल हसन शाह, उनकी 3 महीने की उम्र थी, जस्ट 3 मंथ्स ओल्ड। तो अली शाह माँ बाप ने पीरी जोमा ये 3 महीने के बच्चे को दिया, अभी 3 महीने का बेबी। आप तो मालूम है, आपने सब 3 महीने के बेबीज देखे। सैयद अबुल हसन शाह जब 3 महीने के बेबी थे तो जमात के मुखी कमरिया अमलदार, वो जमाने में काउंसिलर नहीं थी, अग्रेसर थे, 8-10 ये बड़े लोग सरदार जमात के पगड़ियां जब्बे पहन के 2 थाले लिए मेहमानी के, पैरामनी के, तो पीर सलामत को सलाम करने के लिए गए, क्योंकि नवी अपॉइंटमेंट हुई तो जाना चाहिए उनकी बैत के लिए। जिस तरह हम इमाम की बैत करते हैं, हम पीर की भी बैत करते हैं। तो जमात के ये सब बड़े लोग सैयद अबुल हसन शाह के हुजूर में गए, तो बाहर उनकी जो आया थी वो खड़ी थी, तो उसने कहा कि बेसलामत सोए हुए हैं, इसके लिए आप ठहरो झूले में। बेसलामत सोए थे 3 महीने के, बैठे रहे बैठे रहे। कुछ टाइम के बाद दौड़ी आई बाहर कि पी सलामत जागे हैं, अभी तुम आओ। तो ये सब अंदर गए, पहले मुखी थे, मुखी साहब ने हसन भाई नाम था उनका, नमन किया, उसको देख के मुस्कुराए। जब इसने नमन किया तो छोटा सा हाथ उठाया, जब ये हाथ उठाया तो वो और भी नजदीक हुए, फिर हाथ से इशारा किया, इतना नजदीक आया कि छोटा सा हाथ उसकी पगड़ी पे रखा। बोले कुछ नहीं, लेकिन इसका मतलब यह कि मैं दुआ आशीष देता। ये सब जितने 7-8-10 जने थे, सब ने सब नमन किया, पगड़ियों पे हाथ रखे, और वो जो तो थाले थे उन पे हाथ रखे। 3 महीने के बेबी ने ये जो बातें बनाई, ये क्यों था? पीरी जोमा था, और पीर का जोमा है वो नबी मोहम्मद का नूर है, इमामत का जोमा है वो अली का नूर है। हमें इन चीजों को जानना चाहिए ताकि हमें पता लगे कि इनका दर्जा क्या है। तो ये जो सैयद अबुल हसन शाह थे, जब इमाम सुल्तान मोहम्मद शाह इमामत पे आए तो उस वक्त पीरी चौमा सैयद अबुल हसन शाह के पास था। 3 महीने के बाद 6 महीने की उम्र में सैयद अबुल हसन शाह ने वफात पाई, और जो पीरी जामा था वो सुल्तान मोहम्मद शाह ने अपने पास रख लिया। अब अजर इमाम के पास दोनों जामे हैं, शाह का भी है पीर का भी है। और जब भी वो तालिका भेजता है तो अजर इमाम लिखते हैं पैटर्नल मैटर्नल ब्लेसिंग, पैटर्नल इमामत की, मैटर्नल पीर की जामे की ब्लेसिंग हमको मिलती है। तो मैंने ये बात इसलिए समझाई कि शरीर की बॉडी की जो एज है उसको नूर के साथ नो कनेक्शन। वो बेबी होते हैं तो भी उसमें नूर मौजूद है, वो इंटेलिजेंट। तो मौलाना सुल्तान मोहम्मद शाह ने जमात खाने में आते थे तो ये एक स्टोरी सुनाई है। जमात सुल्तान मोहम्मद शाह छोटे थे, पर्शियन बोलते थे, कमरिया हाजी उसका ट्रांसलेशन करते थे। हे जमात, एक आदमी मुसाफरी पे निकला। ये सारी स्टोरी कलाम है इमाम मुबीन फर्स्ट पार्ट में है। मौला फरमाया एक आदमी मुसाफरी पे निकला। वो जमाने में लोग पांव से चल के जाते थे, चलते 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 थक गया, भूख लगी, तो ये ढूंढ रहा था कि कोई ऐसी जगह मिले कि मैं शेड में बैठ के कुछ खा पी लूं। तो दूर से इसने देखा कि एक दरख्त है, झाड़ है, और उसके ऊपर हनी कॉम्ब लगा हुआ है, मध का पूड़ा लगा है। बहुत खुश हुआ, नजदीक आया तो इसने एक सामान नीचे रखा और ऊपर चढ़ा। ऊपर चढ़ा, मद खाने लगा, मुंह उसने लपेट लिया मधुमक्खी से बचने के लिए। मौला लिखते हैं कि उस बेवकूफ ने आजू बाजू में इधर उधर देखा नहीं कि ये जो दरख्त है वो एक खड्ड के किनारे पे है, एक बड़ी डिच है उसके किनारे पे है, और उस नीचे डिच के अंदर एक ड्रैगन है, वो ऊपर देख रहा है, और आदमी को देख के उसने मुंह खोला। 2 चूहे, एक सफेद और एक काला, वो दरख्त के जो रूट्स हैं मूड़िए खा रहे हैं। मौला कहते हैं है जमात, वो मद खाने में ऐसा मस्त रहा कि इसने सोचा नहीं कि मैं किस कंडीशन में हूं। थोड़ी देर में एक हाथी निकला, मस्त हाथी, और उसने इस दरख्त को हिलाना शुरू किया। वो जो दो रेट्स थे माइस, उनके काटने से मूड़िए वीक हो गए थे। अब जो हाथी ने हिलाया तो झाड़ टूट गया, खड थी ये उसमें गिरा और ड्रैगन के मुंह में चला गया। मौला कहते हैं, हे जमात, तुम समझे इसमें क्या है? लाइफ का जो झाड़ है उसको रात और दिन दो सफेद और काले चूहे, दिन सफेद है रात काली है, वो लाइफ इंसान की जिंदगी को काट रहे हैं। एवरी डे इज लेसन्ड, वी आर लूजिंग एवरी डे फ्रॉम अवर लाइफ। मद है वो दुनिया है, ये जो खड है ये कब्र है, और वो जो ड्रैगन है वो मलकुल मौत है। इस तरह बेवकूफ लोग, मौला कहते हैं, दुनिया के मद में मस्त है, पैसा है, माल दौलत है, बीवी बच्चे हैं, ऐश आराम है, बंगले हैं, मोटर है, भूल गया कि रात और दिन उसकी लाइफ को घटा रहे हैं। Every day we are losing this span of life. और फिर जो हाथी है वो बीमारियां हैं। ऐसी कोई बीमारी आ जावे कि हाथी वो मस्त हाथी धाड़ को हिलाता है, ऐसा इंसान वीक हो जाता है, कमजोर हो जाता है, गिर पड़ता है, मौत आती है, कब्र में गिर गया और मलकुल मौत उसको उठा लेता है। मैंने जो आवाज में स्टार्टिंग की है कि हमें सोचना चाहिए, हमें थिंक करना चाहिए, दुनिया के लिए भी, दीन के लिए भी, और ये थिंकिंग बहुत जरूरी है, क्योंकि खुदा ताला ने इंसान को ये बड़ी बख्शिश दी है कि इंसान थिंक कर सकता है, पास्ट के लिए भी रिमेम्बरेंस उसको खुदा ने मेमोरी दी है, और फ्यूचर के लिए भी वो पहले से देख लेता है, प्रीमोनिशन होती है कि ऐसा करूंगा तो ऐसा होगा, खराब काम करने से ये रिजल्ट मिलेगा, अच्छा काम करने से ये मिलेगा। तो इस तरीके से इंसान अपनी जिंदगी को अगर सोच के निकाले और खुदा के बताए हुए रास्ते पे चले तो उसके दिल के अंदर एक किस्म का सुकून मिलेगा, पीस ऑफ माइंड। अल्लाह ताला ने कुरान शरीफ में आदमी के अंतकरण के, इनसाइड ऑफ मैन, उसकी मेंटल कंडीशन के तीन स्टेजेस बताए हैं। उसको अरबी जबान के अंदर कहते हैं नफ्स। नफ्स को हम इंग्लिश में ट्रांसलेट करें तो कैपिटल एस के साथ सेल्फ, सेल्फ मेरा अंतकरण। तो अल्लाह ताला कहता है उसके तीन स्टेजेस हैं, नफ्स अम्मारा, नफ्स लवामा, नफ्स मुतमईना। खाना पीना है, शराब, घूमना, कपड़े लता, यह नफ्स लवामा है, सॉरी नफ्स अम्मारा है। इसके अंदर आदमी मस्त रहता है और बहुत मुश्किल से वो सेकंड स्टेज का ख्याल करता है, नफ्स लवामा का। मगर जब आदमी सोच विचार करता है तो नफ्स लवामा सेकंड स्टेज में जाके वो राइट रॉन्ग की समझ पाता है, क्या राइट है क्या रॉन्ग है, क्या अच्छा है क्या बुरा है। और इंसान की, बल्कि खुदा की सारी खुदाई के अंदर ये दो फोर्सेस जो है ना, राइट एंड रॉन्ग, राइट है वो गॉडली फोर्सेस है, लेफ्ट जो है, रॉन्ग जो है वो डेविलिश फोर्सेस है। हमारी जिंदगी में भी ऐसा ही है, राइट एंड रॉन्ग, इसकी समझ जब आती है तो ये नफ्स लवामा है, यानी वो बदियों बुराइयों से बचता है, खराब काम करने से बचता है, लॉस से बचता है, दुख से बचता है। तो इससे फिर वो ऊपर चढ़ता है। तो तीसरी स्टेज है नफ्स मुतमईना, सेटिस्फाइड सोल, उसके दिल के अंदर एक सुकून, पीस ऑफ माइंड होती है, उसको दुनिया का कोई दुख हिला नहीं सकता। दुख आता है भी जाता है, दुख उसको दुखी नहीं कर सकते, क्योंकि जो दुख है एक्चुअली वो हमारे माइंड को टच करता है, हमारे माइंड के भी स्टेजेस हैं। جب ہم کو دکھ لگتا ہے تو ہم روتے ہیں, دکھی ہو گئے, صبر نکل جاتا ہے, ٹالرنس نکل جاتی ہے. لیکن جو سیٹسفائیڈ سولز ہیں ان کو دنیا کے دکھ غم دکھی نہیں کر سکتے. ایک بات یاد آئی, بہت برس پہلے مولانا امام سلطان محمد شاہ دتر بمبے سے پونے گئے. حسن علی شاہ علی شاہ کے زمانے کے اندر پونے میں واڑی بنائی تھی, اور مولانا سلطان محمد شاہ بھی جب بھی بمبے آتے تھے تو تھوڑے دن کے لیے پونے ضرور جاتے تھے. اور مولانا سلطان محمد شاہ کی جو ماں تھیں وہ جون جولائی میں دو مہینے پونے رہتے تھے یا مہابلیشور رہتے تھے. تو سلطان محمد شاہ پونے گئے, اس وقت پونے میں 1200 کی جماعت تھی. وہ واڑی جو پرانی تھی وہ پرانا جماعت خراب نہیں رہا, اس کی جگہ بڑا شاندار علی شان ڈبل منزل کا جماعت خدا بن گیا. وہ مولا آئے تو مولا کی جو گاڑی اندر آئی, مکھی کمریا امردار کاؤنسل کے ممبر سب کھڑے تھے, لیفٹ سائڈ میں جماعت خانہ تھا, تو ڈرائیور آگے رائٹ سائڈ پہ, سلطان محمد شاہ پیچھے لیفٹ سائڈ میں بیٹھے تھے. اور یہ تھا کہ جیسے مولا کی گاڑی کھڑی ہوئے تو مکھی دروازہ کھولے, مولا اترے, سامنے جماعت خانے جائے. لیکن جب گاڑی کھڑی ہوئی تو مولا گھسٹ گھسٹ کے اس طرف چلے گئے, اپوزٹ سائڈ میں. اس طرف جب گئے تو مکھی کمڑیا بھاگے ادھر, مولا کا دروازہ کھولا. ابھی جماعت خانہ ادھر ہے لیکن مولا اپوزٹ سائڈ میں سے اترے, سب نیچے اترے, ہاتھ میں لکڑی تھی. ایسا دیکھا تو دور لگ بھگ 100 yards پہ املی کا درخت تھا, اس کے نیچے ایک خالو بدخشانی ہاتھ باندھے ہوئے مولا کو دیکھ رہا تھا, ہنس رہا تھا. اس کو کوڑ کی بیماری تھی, لیپرسی تھی, سارے بدن میں انگلیاں اس کی گل گئی تھی. لیپرسی نے بہت خراب بیماری ہے, جس طرح برف کو رکھو تو برف کیسے آستے 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 گلتی رہتی ہے, ایسا پہلے انگلیاں گل جاتی ہیں پاؤں کی ہاتھ کی, پھر سارا ہاتھ گل جاتا ہے, سارے بدن میں یہ روگ لگتا ہے, اندر کلیجا ہارٹ پھپھڑے سے سب آستے آستے گلتے رہتے ہیں. اس زمانے میں اس کا کوئی علاج نہیں تھا, ابھی الحمدللہ ابھی اس کا لیپرسی کا علاج ہو سکتا ہے. اس کو کوڑ کی بیماری تھی, کوڑ سفید ہے اور کالے ہے, دو قسم کا ہے. وائٹ کوڑ جو ہے وہ اتنا ڈینجرس نہیں, سکن کی جو پگمنٹیشن ہے اس کو برباد کر دیتا ہے, تو بڑے بڑے سفید سفید چاٹھے پڑ جاتے ہیں بدن میں, اس سے موت نہیں ہوتی. لیکن جو کالا کوڑ ہے وہ آدمی کی لائف کو کھا جاتا ہے, اور جگہ جگہ اندر سے پس نکلتی ہے, پانی نکلتا ہے, سخت بدبو آتی ہے, کنٹیجیس ڈیزیز ہے. اگر اس کے نزدیک کوئی آدمی تھوڑے ٹائم رہے تو اس کو بھی پکڑ لیتا ہے. تو یہ دور کھڑا تھا, سارے بدن کوڑ سے بھرا تھا, جماعت خانہ چھوڑ دیا. دوسری طرف اتر کے سب اس کی طرف جانے لگے, ساری جماعت دیکھ رہی ہے, مکھی کمڑیا پیچھے پیچھے ہاتھ باندھے جا رہے ہیں. اب وہ دیکھتا ہے کہ مولا آ رہے ہیں. او ہو ہو ہو, ایسا خوش ہوا, خوشی سے ناچے, اتنا خوش ہوئے مولا آتے رہے, وہ خوشی سے بے چین ہوتا رہے. تھوڑی دور جا کے مولا کھڑے ہو گئے. سب اس کو فارسی میں پوچھتے ہیں, تو کیسا ہے؟ کہتے بہت اچھا. کوئی تکلیف ہے؟ کہتے کوئی نہیں, سارا بدن کوڑ سے بھرا ہے, دکھتا ہے, شریر گل رہا ہے, موت نزدیک ہے. وہ کہتے مجھے کوئی دکھ نہیں, تمہیں کوئی دکھ نہیں؟ کہتے نہیں خدا, کوئی دکھ نہیں. تو کیسا ہے؟ خدا بہت اچھا, ناچے ہنسے خوشی ہونے. مولا نے اس کو دعا دی, مولا چلے آئے. جماعت خانے میں آ کے فرمان کیا, یہ دیکھو میرا خالو مرید ہے, کوڑ کی بیماری ہے, لیکن اس کے دل کے اندر اس چیز کا کوئی دکھ غم نہیں, کیونکہ وہ نور کو جانتا ہے. یہ ہے نفس مطمئنہ جو قرآن میں لکھا ہے, سیٹسفائیڈ سول. وہ سیٹسفائیڈ ہے. بدن کیا ہے؟ اے لمپ آف کلے, مٹی کا تودا. مگر جو روحانی آدمی ہوتے ہیں ان کو یہ دنیا کے دکھ نظر ہی نہیں آتے, ایک نارمل چیز ہے, بس ہو گیا. لیکن ہم لوگ جو دنیا دار ہیں, علی شاہ محبوب کی یاد پھر آئی, مولانا علی شاہ جب پیری جامے میں تھے تو رات کو 2 بجے بنگلے سے نیچے اترے. بامبے میں جو واڑی تھی جس کو ہم نسبت روڈ پہ آرا ہال کہتے ہیں, یہاں صاحب کے بنگلے تھے. ابھی تو مولا نے حکم دیا توڑ کے وہاں ہاسپٹل بنی ہے, بلڈنگ سوسائٹیاں بن گئیں. اس طرف جماعت خانہ ہے, رائٹ سائڈ میں بنگلے ہیں, لیکن سینٹر میں ایک فاؤنٹن ہے, فوارا ہے پانی کا, راؤنڈ سینٹر میں فوارا ہے اور پانی کا وہ نکلتا ہے, اس میں سے شاور نکلتی ہے. حضرت امام نے کہا کہ اس کو توڑنا مت, ابھی بھی رکھا ہوا ہے لیکن ابھی ریتی سے اس کو بھر دیا ہے, پانی نہیں ہے. تو علی شاہ ماں باپ رات کو 2 بجے بنگلے سے نیچے اترے اور اس فاؤنٹین کے اندر کھڑا رہ گئے, قبر تک پانی میں مولانا علی شاہ ماں باپ کھڑے رہ گئے, اور 5 بجے تک آنکھ بند کر کے 3 گھنٹے روز کھڑے رہے. پیری جمعہ تھا. پھر 5 بجے جب بندگی پوری ہو گئے, علی شاہ ماں باپ باہر نکلے, بنگلے پہ جاوے, کپڑے بدلے اور ادھر جماعت نیاز گھٹ پار پی لے گئے, تو 5:30-6 بجے ساری جماعت نیچے آ جاوے, زمین پہ بیٹھ جاوے. علی شاہ ماں باپ اترے اور یہ فاؤنٹین کی جو دیوار ہے ادھر بیٹھ جاوے اور اس وقت دیدار دے وے, دعا شیش دے وے. تو لوگ پھر دیدار لے کے, دعا شیش لے کے اپنے اپنے کام پہ جاوے. تو ایک دن گرمی کے ٹائم میں سورج جلدی نکل آتا تھا تو بالکل روشنی ہو چکی تھی. علی شاہ ماں باپ نیچے آئے, وہ پہاڑ کے اوپر بیٹھ کے جماعت کو دعا شیش دی اور پھر ایسا اوپر دیکھا. اوپر جب ہی دیکھا تو ساری جماعت اوپر دیکھتی ہے, ہے جماعت دیکھو یہ 3 پنچھی ہیں, 3 برڈز ہیں, یہ جا رہے ہیں, ایک کے پیچھے دوسرے ہیں, فالو کر رہے ہیں 3. مولا کہتے ہیں یہ جو پہلا پنچھی ہے اس کی مثال ہے میرے مومن کی, وہ میرا مومن ہے. دوسرا جو ہے وہ دنیا ہے, اور تیسرا ہے وہ دنیا دار ہے. میرا مومن آخبت کی طرف جا رہا ہے اور دنیا اس کے پیچھے بھاگتی ہے, لیکن وہ دنیا کے ہاتھ نہیں آتا. اور دنیا دار جو ہے وہ دنیا کے پیچھے بھاگتا ہے تو دنیا اس کے ہاتھ نہیں آتی. ہم لوگ دنیا دار دنیا چاہتے ہیں, پیسہ چاہتے ہیں, اور خاص طور پہ آج کی دنیا کے اندر ہمارے اندر گریڈ بہت ہو گیا ہے. ہر آدمی کا ایک ہی ایم ہے, پیسہ بناؤ, لچائی سے بناؤ, بدماشی سے بچاؤ, فراڈ سے بناؤ, کچھ بھی پیسہ بناؤ. پھر پیسے سے کیا ملے, ایک مرسیڈیز گاڑی ہوئے, 1-1.5 ملین کا بنگلہ ہوئے, نوکر چاکر ہوئے, کیا ملا اس میں؟ پیسہ زیادہ ہونے سے مینٹل برڈن بڑھ گیا, پیسہ زیادہ ہونے سے مائنڈ اس میں رہ گیا کہ کہاں انویسٹ کروں کہاں نہ کروں, ذرا سا بھی نقصان ہوتا ہے تو دل دھڑکنے لگتا ہے, اس نے تو دکھ لے لیا پیسہ لے کے, تو یعنی من کی شانتی نکل گئی اور پیسے کے اندر پڑا رہا. کبھی کبھی میں وازوں کے اندر ایسی پرسنل باتیں بھی کر لیتا ہوں. میں روز جاتا ہوں درخانہ برنبی میں وینکوور کے اندر, بیوٹیفل جماعت خانہ ہے, اس کا پیٹرن بھی مولانا حضرت امام نے خود نے بنوایا. ایک دن میں نے گاڑی پارک کی, نیچے اترا تو ایک مرسیڈیز گاڑی आई इधर खड़ी हुई, वॉलंटियर को बुलाया, इस $5 मुखी साहब के दे सताड़े जी बख्श्याम नीचा, और फुर करके खुद की गाड़ी लेके चला गया। मैं देखता रहा, मालदार आदमी है, $5 क्या है, बात $5 की नहीं थी, उसका बिहेवियर देख के मुझे बहुत दुख हुआ। मालदार आदमी है, थोड़ा दुख आया होगा, सताड़ा बख्शवाने के लिए $5 दिए, मैं तो खुद तो आया नहीं, खुद चला गया। अभी ऐसे आदमी का सताड़ा पूरा होवे नहीं होवे, दीनदार जमात को दुखी करके गया कि जमात खड़े होके उसके लिए दुआ मांगे, खुद चला गया, कहाँ गया, अल्लाह जाने। खुद तकलीफ लेके इबादत करो, बंदगी करो, जमात को दुखी ना करो। वो लोग के जो सताड़ा बख्शवाते हैं वो जमात को दुखी करते हैं। अपनी तस्बीहां निकालो, ये प्रथा हमारे अंदर नैरोबी से शुरू हुई, आज से कुछ 25-30 बरस नैरोबी में सताड़ा चालू था। किसी आदमी को तकलीफ हुई, मुखी साहब को कहा मुझे सताड़ा डालना है, हमारे तरीकत में हमारी ट्रेडिशन ये है कि एक सताड़ा होए तो दूसरा सताड़ा नहीं हो सकता उसके साथ, अनचिल ये सताड़ा पूरा होए तो नवा दूसरा सताड़ा हो सकता है। तो उसने कहा कि मुखी साहब ये मुझे ये तकलीफ है। मुखी बोले ऐसा करो, मैं तुम्हें सताड़ा बख्श देता हूँ, ये मुखी साहब की भूल थी। उसने एक नई प्रथा डाल के अपने मजहब की ट्रेडिशन को बिगाड़ दिया। वो तो देके चला गया, वो छूट गया, लेकिन मुखी साहब की ये चीज पक्की हो गई। अब सब जगह देखो सताड़ा बख्शवा लो, सताड़ा बहुत बड़ी चीज है। एनीवे मैं इस टॉपिक के ऊपर नहीं जाना चाहता। तो बात क्या होती है कि सारी जमात को खड़ा होके उस आदमी के लिए दुआ मांगनी पड़ती, वो तो चला गया या घर पर बैठा है, और हम सारी जमात खड़े होके उसके लिए मांगे, ऐसे सताड़े कबूल नहीं होते। इसके लिए इमाम ने हुक्म किया कि बरस में सारी दुनिया की जमात में यह हुक्म है कि बरस में 2 सताड़े जमात के डालो। तो जमात में वो बच्चे जो माँ के खोड़े में बैठे हैं, सोए हैं, वो भी शामिल हो गए उसमें। ये सताड़ा उस बच्चे की तरफ से भी है। एवरी इस्माइली, जिस गांव की जमात है उस जमात के अंदर हर एक इस्माइली के लिए वो सताड़ा, जो जमात का सताड़ा है, बरस में 2 सताड़े होते हैं। हर इस्माइली फैमिली उसमें अपने घर से कुछ न कुछ मेहमानी लेके आओ, सताड़े में शामिल हो 7 दिन तक। ये दुनिया और दीन की दोनों तरह की दुख तकलीफ मुसीबतें बलाएं दूर करने के लिए है, सारी जमात की तरफ से है। फिर भी ऐसा मैंने देखा है कि कुछ लोग जमाती सताड़े के अंदर भी आगे कहती है सताड़ा बख्शवा दो। हमारी जमात में इतनी इग्नोरेंस है, 95% कहूं तो भी शायद पूरा नहीं हो गए, हार्डली 1-2% इस्माइली हैं कि जो अपने मजहब को जानते हैं। और हमें अपना मजहब जानने के लिए टाइम नहीं है, शौक भी नहीं है। थोड़े थोड़े लोग हैं, अच्छे लोग हमारी जमात में चौकस हैं, हमारी जमात में अच्छे अच्छे मोमन हैं, हमारी जमात में फरिश्ते जैसे आदमी हैं, लेकिन माइनॉरिटी है, बहुत छोटी माइनॉरिटी। वास्ट मेजोरिटी हमारी जमात की है ना, इग्नोरेंट है, हमें टाइम नहीं है अपने मजहब समझने और जानने के लिए। ए मोमिनो, अपने दुखों के लिए दुख उठाओ, अपने दुखों के लिए दुख उठाओ। मौलाना सुल्तान अहमद शाह फरमाया कि जो दुख है वो तुम्हारे लिए अच्छी चीज है, इसलिए कि तुम्हारे गुनाह बख्शे जाते हैं। रसूल पाक की हदीस में यही है। नबी का एक सुहाबी था, 10 बरस नबी का वो सेक्रेटरी के तौर पे काम किया, उसका नाम था अनस बिन मालिक। वो बीमार हो गया, बुखार आया, बदन तप रहा था। नबी को पता लगा तो हुजूर उसको देखने गए। ए अनस, क्या है? सरकार बुखार है। हुजूर फरमाया शुक्र करो, बुखार जो है वो तुम्हारे गुनाहों को धोने के लिए आया है। हर गुनाह उसकी सजा तो मिलने वाली है, लेकिन खुदा रहम करके छोटी सजा दे देता है,
दुख जो है वो हमारे गुनाहों की वजह से आते हैं, हम भूल जाते हैं, लेकिन दुख खुदा कभी नहीं देता। एक अच्छा आदमी किसी को दुख नहीं देता, तो वो मौला तो रहीम और करीम है, वो कभी किसी को दुख नहीं देता। हर दुख में अल्लाह कहता है तुम्हारा हाथ, हर दुख में। तो जब दुख आवे तो राजी खुशी से कबूल करो, राजी खुशी से, तो खुदा खुश होता है। मैंने तुम्हें सजा दी तुम उस पर खुश हो गए, खुदा बहुत राजी हो जाए, दुख घट जाता है। दुख को कबूल करने से दुख घट जाता है। ये चीज हमारी आत्मा को, हमारी सोल को एनहेंस करती है, ताकत देती है। दुख को कबूल करने से रूहानी शक्ति बढ़ती है, दुख को कबूल करने से गुनाह घट जाते हैं, नेकियां इबादत बढ़ जाती है। दुख को कबूल करने से मौला की फरमान बरदारी है, क्योंकि सजा उसने दी है, हमारे गुनाह की सजा वो जज है, उसने दी है। और अगर हम कबूल कर लेते हैं उसको राजी खुशी से, तो वो खुश होता है, क्योंकि ये भी फरमान बरदारी है। दुख बुरी चीज नहीं, और दुख को कबूल करने से दुख घट जाते हैं। फिर भी अगर हम अपने गुनाहों की माफी भी मांगते रहे तो भी दुख घटते रहते हैं। मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि दो चीजें पिलर हैं इबादत की, इबादत के दो पिलर हैं। एक ये है कि अस्तग़फिरुल्लाह रब्बी व तुबु अलैह, मौला तू मेरा रब है, पालनहार है, मेरे गुनाह बख्श दे। दूसरा ये है शुक्र अल्हम्दुलिल्लाह, किसी भी हालत में आधी रोटी मिली तो भी शुक्र, आखिरी रोटी मिले तो भी शुक्र, नहीं मिले तो भी शुक्र, कंप्लेंट नहीं होनी चाहिए। यह रूहानियत है, यही सूफी पना है। आवे तो रोजी, नहीं तो रोजा, ऐसा ध्यान मेरे सास उधरना। तो अगर इंसान दुखों को कबूल कर ले, दुखों की माफी मांगे, वो परवरदिगार इतना रहीम है, सारी दुनिया की माओ को इकट्ठा करो और उसके जो प्रेम है, माँ की ममता, उसको एक यूनिट में लेके आओ, तो भी खुदा ताला की रहमपना जो है वो उसके बराबर नहीं हो सकता। खुदा इतना रहीम है, तो खुदा की इस रहमत का लाभ उठाओ, गुनाहों की माफी मांगो, अपने दुखों पे सबर करो, शुक्राना अदा करो और उसको बोलो, या मौला ये मुझे तकलीफ है, मैंने आज सुबह नहीं करा, उससे बातचीत करो, डायलॉग चालू करो उसके साथ, सारा दिन उसको याद करते रहो। फरिश्तों में खुदा बैठा है, कुरान में लिखा है, खुदा ने कहा कि दुनिया में जो लोग मुझे याद करते हैं मैं उनको याद करता हूं, वो मुझे याद करते हैं मैं उनको याद करता हूं, वो मुझे एक दफा याद करते हैं मैं उनको 20 दफा याद करता हूं। इमाम सुल्तान मुझसे फरमाया कि तुम एक कदम मेरी तरफ आओ तो मैं 20 कदम तुमको सामने लेने आऊं। उसकी मोहब्बत इतनी ज्यादा है, उसका रहम इतना ज्यादा है कि हम कॉम्प्रिहेंड नहीं कर सकते। इसलिए कभी खुदा न करे कोई दुख आया तो पहली चीज समझ लो कि मेरी कुछ भूल हो गई, इसलिए बैठ जाओ, अस्तग़फिरुल्लाह के 40 दाने निकालो, या मौला मेरी कुछ जरूर भूल हुई है, तू पाक है, तू दुख नहीं देता, लेकिन मैंने कुछ गुनाह किए हैं कि ये दुख मुझे आया, तू परवरदिगार है, रहीम है, मैं अपने गुनाहों की माफी चाहता हूं, अब मेरी मदद कर, दुख घट जाएगा। एक बात याद रखना, गुनाह हो गया तो वो जीरो तो नहीं बनेगा, गुनाह की सजा तो मिलेगी, जरूर मिलेगी, मगर एक बात हो सकती है कि खुदा 100 का 1 बना देने, एक पाउंड की सजा एक पेनी में बन जावे, ये पॉसिबिलिटी है। लेकिन गुनाह की सजा तो है ही, ये लॉ ऑफ कर्मा जो है सारी खुदा की क्रिएशन के अंदर मौजूद है, कुछ भी काम करेंगे उसकी सजा है। मैंने अगर किसी आदमी को देख के अपने दिल में बदमाश, ये है वो, ये चीज भी गुनाह में लिखी गई, छोटी से छोटी चीज। अल्लाह कहता है कि मस्टर्ड सीड, राई के दाने जितनी भी तुमने नेकी की है तो बर्बाद नहीं होगी, राई के दाने जितना भी तुमने गुनाह किया है वो भी बर्बाद नहीं होगा, उसकी पनिशमेंट मिलेगी। इसी के लिए अपने दिल में बुरा ख्याल ना करो, किसी की गैर हाजिरी में उसकी गीबत ना करो, बुरा मत बोलो, किसी को अपने से नीचा मत समझो, किसी के लिए भी अपने दिल में बुराई नहीं होनी चाहिए, और अपने जीवन को पाक बनाने की कोशिश करो, मौला मददगार बनेगा। मेरी आज अल्हम्दुलिल्लाह 82 इयर्स की मेरी एज है, मैं 69-70 इयर्स से वाजें करता हूँ, हजारों भाइयों को मिला हूँ, इस्माइलियों को भी मिला हूँ, नॉन इस्माइलीज को भी मिला हूँ, हजारों फैमिलीज मेरे सामने मेरी याद में मेरी मेमोरी में है। मैं सारी दुनिया में घूमता रहा हूँ, दिनदारों में आपको सच कहता हूँ, हमारी जमात, मैं दुनिया की बात नहीं करता, लेकिन हमारी जमात में मोस्टली लोग जो है बेदरकार हैं, बेदरकार हैं, और हम दुनिया के अंदर फंसे हुए हैं, जमात खाने आते हैं बैठे रहते हैं। मेरी तो बैठक मौला की रहमत से मुखी कमलिया के इर्द गिर्द होती है पहली लाइन में, मेरी मोस्टली आदत है मैं दुआ में आंखें बंद कर लेता हूँ, उधर देखता हूँ जहाँ सजदा करता हूँ, जो रसूलुल्लाह का हुक्म है कि नमाज में अपनी नजरें जिधर सजदा करते हो ना उस जगह रखो, इधर उधर मत देखो। लेकिन जब गिनान होते हैं फरमान होते हैं तो मैं जमात को देखता भी हूँ, जमात में ऐसे लोग बस बैठे रहते हैं, बदन इधर है लेकिन मन बाहर है, कई लोग पंजा तक नहीं देते, सजदे नहीं करते, इसलिए नहीं कि अल्हम्दुलिल्लाह उनके लिए मैं दुआ मांग के कहता हूँ कि मौला उनका ईमान ज्यादा करे, अच्छे लोग हैं, लेकिन हम लोग दुआ में ध्यान नहीं देते, बैठे रहते। अब ये चीजें जो मैं आपको सुपरफ्लूअस चीजें हैं रूहानियत के नजर से, लेकिन मैं इसलिए कह रहा हूँ कि ये सारी चीजें हमको बैतुल ख्याल में अड़चन पैदा करती हैं, डिस्टर्बेंस पैदा करती हैं, हमारी दुनिया, हमारी शरीयत, हमारी नॉर्मल लाइफ पूरी होनी चाहिए। इबादत कोई ऐसी छोटी मोटी चीज नहीं है, बहुत बड़ी आला दर्जे की चीज है। यह रास्ता पैगंबरों का, नबियों का रास्ता है, जो रास्ता मौला ने हमें दिया है कि इसकी इबादत में तुम बैठो, ये साधुपना है, ये ऋषि मुनि का काम है, ये पैगंबरों का काम है, ये काम हमको मिला। तो अगर हमारी दुनिया अच्छी नहीं, अगर हमारे कैरेक्टर अच्छा नहीं, आमाल अच्छे नहीं, एथिक्स नहीं, मॉरलिटी नहीं, तो सुबह इबादत में हमें कुछ नहीं मिलेगा। हमारा दिल पाक होना चाहिए। मैं कभी कभी जमात में कहता हूँ कि दिल एक कुर्सी है, हम वाला को कहते हैं इसमें आके बैठ, लेकिन हमने इस कुर्सी के ऊपर दुनिया रखी हुई है, माल दौलत रखी हुई है, ऐश आराम रखा हुआ है, कुर्सी खाली करो तो मौला आके बैठे ना, दुनिया की मोहब्बत निकाल के कुर्सी खाली हो जाए तो मौला इस जगह आके बैठता है। सुबह की इबादत के लिए सारा दिन इस चीज का ख्याल रहे कि ऐसा काम ना करूं कि रात को परोड़िए मुझे इबादत में खलल हो गए। दस्तूर हमारी बराबर होनी चाहिए, अमल हमारे अच्छे होने चाहिए, दुआ हम बराबर पढ़ते हों, किसी का बुरा ना करें, ये सब चीजें हम जानते हैं लेकिन फिर भूल जाते हैं। ए मोमिनो, जो कुछ मुझे कहना था मैंने आपको कहा, आपने बहुत अच्छी तरह मेरी बातें सुनी, मैं खुश हुआ। मैं हजरत इमाम का दाई हूँ, मैं उसका गुलाम हूँ, मुझे उसने खुद ने मिशनरी बनने के लिए हुक्म किया, मैं अपनी इस हालत में सच्चे दिल से मौला के पास आपके लिए, आपकी आल औलाद के लिए दुआ मांगता हूं। मौला हर हालत में, हर हालत में जमीन आसमान की बलाएं आफतें दूर रखे, ईमान की सलामती दे, ईमान को दुरुस्त रखे, दसवंत में पूरा रखे। सुकरीत कहते हैं अमाल को मौला उसमें पाक रखे। آل اولاد کو سچا مومن بنائے، روزی روزگار میں برکت دے وے، حق حلال کی روزی دے وے، عزت آبرو زیادہ کرے، تندرستی دے وے، کٹمب قبیلے میں جماعتوں میں سکھ شانتی صلاح سم محبت دے وے، مولا آپ کی ہر نیک امید کو پورا کرے، ہر روز ایمان بڑھتا رہے، آپ کی دعائیں قبول ہوئے، آپ پہ رحمتیں زیادہ ہوئے، مولا آپ کو روحانی بخششیں دے وے، مولا ہمیشہ آپ کے اوپر راضی دے وے، سکھی آباد رہو.